टीका होस् निधारमा, जमरा होस् कानमा, सुख होस् परिवारमा, विकास र समृद्धि छाओस् देशमा, पूरा होस् सबैको मनोकामना, पूरा होस् सबैको मनोकामना, विजयादशमी 2074 को शुभकामना।
विजयादशमीको हार्दिक मंगलमय शुभकामना।
रेडियो भेरी एफएम 98.6 हरेबाट, 102.7 वीरेन्द्रनगर सुर्खेतबाट।
बडा दशैंको नवौ दिन आज घर घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजा आराधना गरी महानवमी मनाइँदै मासु खाँदा ध्यान दिन चिकित्सकहरूको सुझाव।
रूपडिया नाका हुँदै बाँकेको नेपालगञ्ज भित्राउन लागि 233 स्थान दरबार बरामद। कञ्चनपुरमा एलपी ग्यासको अभाव हुँदा उपभोक्ता मर्कामा।
एक वर्ष अवधि बाँकी छँदै जापानको संसद विघटन, चुनावको घोषणा
र 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि रक्षा गर्न सफल नेपाली टोली स्वदेश फिर्ता। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट ढिलो राउत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा, हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बडा दशैंको नौ दिन आज घर घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजा आराधना गर्दै महानवमी मनाइँदैछ। पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशीर्वाद प्राप्त हुने विश्वास रहेको छ। चामुण्डा देवीले रक्त बीज असुरको समाहार गरेको दिनका रूपमा पनि महानवमीलाई लिइन्छ। भगवान श्रीरामले रावणको वध गर्ने शक्ति प्राप्त गर्न नौ दिनसम्म दुर्गा भवानीको आराधना गरेको रामायणमा उल्लेख रहेको छ। आज पनि सुर्खेतको देउती बजै नेपालगञ्जको बागेश्वर डडेलधुराको उग्रतारा लगायतका देशैभरिका शक्तिपीठहरूमा भगवतीको पूजा अर्चना गर्ने र बलि चढाउनेको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ। पशु बलि नचढाउनेहरू भने जमरा कोठामा घिरौला, कुभिण्डो, मुला आदि बलि दिई दुर्गा भवानीलाई खिर तथा नरिवल चढाउने गर्दछन्। काठमाडौँको हनुमान ढोका स्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर भने सर्वसाधारणलाई दर्शनका लागि वर्षमा एक दिन आज मात्र खोल्ने गरिन्छ। यस्तै सेनाका ब्यारेकहरूमा बाजा गाजासहित बलि दिएर जङ्गी निशान र कोत पूजा गर्ने चलन पनि रहेको छ। आज 2-10 वर्षसम्मका कन्याहरूको पूजा गर्ने पनि चलन रहेको छ।
बडा दशैंमा अरू समयभन्दा मासुको प्रयोग बढी हुने भएकाले मासु खाँदा सावधानी अपनाउन चिकित्सकहरूले सुझाएका छन्। सामान्यतया नाकबाट सिगान बगाएको, झोक्राएको, निन्याउरो, खुट्टा टेकेर उभिन नसक्ने, टाउको झुक्रिएको, आँखा चम्किलो नभएको, आँखामा कचेरा भएका पशु रोगी हुने भएकाले यस्ता पशुको वध गर्न नहुने उनीहरूले बताएका छन्। क्यान्सर विशेषज्ञ डाक्टर भोलाप्रसाद रौनियाले मासु पकाउँदा पनि ख्याल गर्नुपर्ने बताउनु भएको छ। मुख्य रूपमा पोलेका, तारेका र केमिकल प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर लगायतका दीर्घ रोगको जोखिम हुने उहाँको भनाइ छ। उहाँले राता मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा वा केमिकल मिसाएर बनाउँदा कार्सिनोजेनिक उत्पादन हुने हुँदा स्वास्थ्यका लागि हानिकारक हुने बताउनुभयो। उहाँले यसले आमाशय र ठुलो आन्द्रामा क्यान्सर बनाउन सक्ने भएकाले यस्ता मासु नखान सुझाव दिनुभएको छ। यस्तै धुवामा सेकाएको सुकुटी, तेलमा तारेको ताज, सेकुवा र मासु प्रशोधन गरेर केमिकल मिसाएर बनाइएका परिकारले पनि विभिन्न रोग निम्त्याउने खतरा हुने उहाँको भनाइ छ। मासु प्रयोग गर्दा उमालेर वा सामान्य तरिकाले पकाएर मात्रै खान र बढी मासु खाँदा रेसादार खाद्य वस्तुको प्रयोग बढाउन उहाँले सुझाव दिनुभएको छ। मासु खाँदा फलफुल सागसब्जी बढी खानुपर्ने चिकित्सकहरूले बताएका छन्।
पश्चिम नेपालको सुर्खेत, बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारू समुदायले आज आफ्ना पुर्खाहरूको सम्झनामा हुर्दङ वा नाचगान गरी पितृलाई पिण्ड दिने पितृहवा बगाउने गर्दछन्। घरस्थापनाको दिन जमरा राखेर रा दशैं सुरु भए पनि अधिकांश थारू समुदायले द्वितीयका दिन जमरा राख्ने र नवरात्रको दिन अर्थात् टिकाको अघिल्लो दिनसम्म आफ्ना पुर्खाहरूको सम्झनामा हुर्दङ वा नाचगान गरी पितृलाई पिण्ड दिने र भोलिपल्ट टिका लगाउने परम्परा रहेको छ। मुख्य गरी दसैँको यो हुर्दङ्गा नाचमा सबैजना पुरुषहरू रहने गर्दछन् भने एकजना पुरुषलाई महिलाको पहिरनमा सजाएर मादलसँगै नाच्छन् र अरू युवाहरू पनि ताली पिर्दै हुक्कै हुक्कै भनेर कुद्ने उफ्राने गर्दछन्। दसैँमा थारू समुदायका युवा युवतीहरूले थारू पहिरनमा गरिने विभिन्न नाचगान हरेक वर्ष गर्दै गएको बर्दियाका स्थानीय थारू अगुवाहरू बताउने गर्दछन्। यसैबीच थारू समुदायको कला संस्कृति लोप हुन लागेको भन्दै थारू संस्कृति जगेना गर्ने उद्देश्यले ठाकुर बाबा बार बर्दिया मधुवन राजापुर लगायतका नगरपालिकामा केही स्थानमा भने युवा क्लबको आयोजनामा परम्परागत थारू संस्कृति झल्किने विभिन्न थारू सांस्कृतिक नाचगान पनि गरिएको छ।
सुर्खेतको क्षेत्रीय अस्पताल लगायतका अन्य अस्पताल र स्वास्थ्य संस्थाहरूमा सर्वसाधारणले विशेषज्ञ सेवा पाउन नसकेको गुनासो गर्दै आएका छन्। उनीहरूले स्वास्थ्य संस्थाहरूमा प्राप्त जनशक्ति र औषधि नहुँदा थप समस्या हुने गरेको गुनासो समेत गरेका छन्। यस्तै गुनासो छ महिला स्वास्थ्य स्वयंसेविकाहरूको पनि। उनीहरूले स्वास्थ्य संस्थाहरूमा प्राप्त औषधि नहुँदा आफूले गरेको काम समेत ओझेलमा परेको गुनासो गरेका छन्। सुनौ यसै सन्दर्भमा सहकर्मी दीपा कोरेलाले तयार पारेको यो रेडियो सामग्री।
हामीलाई समस्या त अब समस्या त्यस्तै हो, मैले त दुई गर्भवती लिएर गएर बाटामा पैदा भए, बोकेर ल्याउनु र लिनु मात्रै मलाई दुःख भए। बेडमा नबाहिर जन्मिसकेको बच्चाले सेवा सुविधा नपाउने रहेछ, त्यो भएर मैले हाम्रो वार्डको महिलाले जानु छोडिदिए। जान्नौ मरे पनि बरु सुर्खेतमै जान्छु भन्छ। बच्चा भइसकेपछि के बाटैमा बच्चा जन्मिसकेपछि सेवा सुविधा नपाइने भयो, बोकेर ल्याउँदा हामीले दुःख हुने भयो। गाडीमा बसेर बरु सुर्खेत जाने, हामी बोलामा जानु टाढा पढ्यो, हामीले लगाममै भइदिए भए हुन्थ्यो भनेर भन्छन्। त्यो हामीलाई सारा समस्या छ। तर हाम्रा गाउँमा दबाई भन्ने केही पनि छैन, न बच्चाको आँखा पाके दबाई छ, न काहीँ काटिएको दबाई छ, केही पनि छैन। सिटामल भन्न बाहेक अरू दबाई छैन।
उहाँ हुनुहुन्थ्यो सुर्खेत लगामका महिला स्वास्थ्य स्वयंसेविका गौमती साउद। स्वास्थ्य संस्थाले भने जस्तो सेवा सुविधा दिन नसक्दा हुने गरेका समस्याका बारेमा आफ्ना अनुभव हामीलाई सुनाउँदै, ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा देखिएका विभिन्न खाले समस्याका कारण महिला स्वास्थ्य स्वयंसेविकाहरूले पनि आफूहरूलाई काम गर्न कठिनाई हुने गरेको गुनासो उनीहरू सुनाउँछन्। भौगोलिक विकटता, दक्ष र अनुभवी स्वास्थ्य कर्मीको अभाव भएका स्वास्थ्य कर्मीहरू पनि नियमित रूपमा स्वास्थ्य संस्थामा उपस्थित नभइदिने र सधैँ जस्तो कुनै न कुनै औषधिको अभाव जस्ता समस्याहरू स्वास्थ्य संस्थाका लागि सामान्य जस्तो भइसकेका छन्। तर यिनै समस्याहरूले गर्दा महिला स्वास्थ्य स्वयंसेविकाहरूले पुर्याइरहेको योगदान र क्षमतामा पनि प्रश्न उठ्न थालेको छ। गढी स्वास्थ्य संस्थाका महिला स्वास्थ्य स्वयंसेविका खगिसरा भण्डारी।
हामी महिला स्वास्थ्य स्वयंसेविका भएकै कारणले हामी गाउँ घरमा डुल्दाखेरि कतिपय कम्प्लेनहरू पनि आउँछन्, खोइ यति थरीको औषधि हुन्छ, मलाई पेट दुखेको औषधिले अनि मलाई टाउको दुखेको औषधिले पनि गर्नुहुन्छ। अब त्यस्तो चाहिँ हामीलाई खास त्यो दिने चाहिँ हामीलाई छैन, अथोरिटी अधिकार छैन हामीलाई। अनि उहाँहरूले नै तपाईँहरूले त दिनै पर्छ, के अर्थ रहेर स्वयंसेविका भएको, तपाईँहरूले यो दिनुपर्छ भनेर पनि भन्नुहुन्छ। अनि त्यो भावनाले हाम्रो स्वास्थ्य संस्था पनि हाम्रो कम्तीमा पनि सात आठजना कर्मचारी छौँ। गाउँघर क्लिनिकमा मात्रै सीमित नभएर यहाँ स्वास्थ्य संस्थाबाट कर्मचारी कहिले काहीँ आमा समूह त प्रत्येक महिनामा प्रत्येक टोलमा बस्छ, अनि त्यहाँ गएर पनि है स्वयंसेविकाले दिने सुविधा भए पनि त्यस्तो भनिदिएको भयो।
लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेका महिलाहरू गर्भवती महिला र नवजात शिशुका लागि धेरै अनुभवी पनि भइसक्नु भएको छ। कतिपय अवस्थामा आफूहरूले लगेर गएका गर्भवती महिलाहरूलाई पनि स्वास्थ्य संस्थाले उचित सल्लाह दिन नसक्दा विभिन्न खाले समस्या आउने गरेको लगामका नर्पता देवी थापा मगर बताउनुहुन्छ।
अब हेबोको कुरा गर्ने भनेपछि अब कर्मचारी पनि अब धेरै हुँदैन, अनि हामी गएको बेलामा औषधिहरू पनि खासै पाइँदैन, कर्मचारी पनि अब धेरै हुँदैन, अनि हामी गएको बेलामा औषधिहरू पनि खासै पाइँदैन। तल लगेर गयौँ, तल ती नर्सहरू ती पनि त्यो बेला अनि केटीहरू नै थिए, त्यो बेला लगेर गयौँ उहाँ उसलाई विराम लागिरहेछ, तारन तार विराम लागेछ, त्यो सुत्केरी त्यहीँ हुने हो, नै त यहाँ सुत्केरी हुन सक्दैनस् त आज हुन्नस् ल सुर्खेत लैजा भने पठाइदे माथि, त्यो घर त्यो गाउँदेखि माथि ल्याएर पुगेको थियौँ, त्यो त बच्चा जन्मिनलाई तयार भइसक्यो, फेरि अझ कुद्दा लतारी पतार गर्दै तल लगेर छोडिन् र बच्चा पछि ती जन्मियो। त्यस्तो पनि गर्छन् कि अलिकति उमेर कटेको भइदेवा अलिकति केही जान्ने भर्खरका युवा केटीहरूले खासै पनि ऊ गर्दैनन् कि जान्दैनन्।
भौगोलिक विकटता र स्वास्थ्य संस्था टाढा हुँदा पनि आफूहरूले निकै समस्या झेल्नु परेको तातापानी स्वास्थ्य संस्थाका महिला स्वास्थ्य स्वयंसेविका देवीसरा नेउपानेको भनाइ छ।
विकट ठाउँ छ यहाँ, त्यहाँको त्यस कारण प्रजनन स्वास्थ्यको समस्या नै छ, तीलाई ल्याउन पनि अप्ठ्यारै हुन्छ। अब साधन नभएको कारणले स्ट्रेचर त छ, पहिला भन्दैनन्, बिराम लाग्न बित्तिकै भने त पुर्याउन सजिलो हुन्छ, बिराम लागेको धेरै एक डेढ घन्टा पछाडि भनेपछि त यहाँ पुर्याउन पनि गाह्रो हुन्छ, कोही बिच बाटोमा गएर सुकेरी हुन्छन्।
हामीसँग छिमेक सेरेफेरो राष्ट्रिय खबर लगायतका अन्य खबर पनि बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बडा दशैंको नवौं दिन आज घर घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजा आराधना गरी महानवमी मनाइँदै लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर भारतको अम्रेजबाट रूपैयाँ नाका हुँदै बाँकेको नेपालगंज भित्राउन लागेको 233 थान तरबार भारतीय सुरक्षाकर्मीले बरामद गरेका छन्। दुई दिनमा यति धेरै परिमाणमा तरबार बरामद भएको हो। तरबार कसले र किन नेपाल ल्याउन लागेको हो भन्ने नखुलेको भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्। पर्यटक बसमा भने ती तरबार ओसारिएको बताइएको छ। विभिन्न बसमा गरिएको तलासीका क्रममा तरबार बरामद भएको भारतीय सुरक्षाकर्मीको भनाइरहेको छ।
दशैंको बेला कञ्चनपुरमा खाना पकाउने एलपी ग्यासको अभाव हुँदा उपभोक्ता मर्कामा परेका छन्। खाना पकाउने ग्यासको चर्को अभाव भएपछि आफूहरू मर्कामा परेको उनीहरूले गुनासो गरेका छन्। झलारी बजारमा ग्यास व्यवसाय गर्दै आउनुभएका मदनराज भट्टले ग्यास कम्पनीबाट थोरै ग्यासका सिलिन्डर आउँदा उपभोक्ताले हैरानी खेप्नु परेको बताउनु भएको छ। ग्यास व्यवसायका अनुसार भारतको उत्तर प्रदेश स्थित बरौनी डिपोबाट एक ट्याङ्कर ग्यास बुलेट मात्र आएको छ। यसमा 1200 सिलिन्डर मात्र भएकाले यतिले दशैंको धान नसक्ने व्यवसायले दावी गरेका छन्। बैरेनी रिफाइनरी सेन्टरमा सरसफाई भइरहेकाले 200 ग्यास नपाइने भएको बताइएको छ। अरू वर्ष सेन्टरमा हिउँदका बेला सरसफाई हुँदै आएकोमा यसपालि दशैंका बेला सरसफाई हुन थालेपछि ग्यास आपूर्ति प्रभावित भएको हो।
नेपाल तरुणदल सुर्खेतले जिल्ला कारागार सुर्खेतमा रहेका कैदी बन्दीलाई खसी दिएको छ। दशैं खुसियाली बनाउनका लागि आस्थाका बन्दी कैदीलाई खसी प्रदान गरिएको तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले बताउनुभयो। विष्ट सहितका तरुणदल कारागारमै पुगेर कैदी बन्दीलाई खसी हस्तान्तरण गरेका हुन्।
बैतडीको प्रसिद्ध देहीमाण्डौ निगला सैनी भगवती मन्दिरमा राँगाको बलि दिने क्रममा भागदौड हुँदा हिजो 6 घाइते भएका छन्। घाइते हुनेमा बैतडीको पाटन नगरपालिका 6 11 बालिका कविता विष्ट, 14 सरस्वती विष्ट, 34 नरेन्द्र विष्ट र दशरथचन्द नगरपालिका 1 गुरुखोलाका 72 देवसिंह एरी तथा दशरथचन्द नगरपालिका 4 22 दिपेन्द्र बोरा र 30 विनीत चन्द्र रहेको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ र कैराली पठाइएको प्रहरीले जनाएको छ। बलि दिइरहेका बेला 81 अर्को राङो भागेर आएर हान्दा उनीहरू घाइते भएको जनाइएको छ।
अछाममा मातृ तथा नवजात शिशुको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै आएको जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्म स्वास्थ्य संस्थामा आएका मध्ये एउटा पनि गर्भवती सुत्केरी आमा तथा नवजात शिशुले ज्यान गुमाउनु नपरेको जनाएको छ। आर्थिक वर्ष 2072-73 मात्र अछाममा 13 गर्भवती महिला तथा 13 नै नवजात शिशुले ज्यान गुमाउनु परेको तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालयको रहेको छ। ज्यान गुमाउने भने 13 गर्भवती महिलाको मृत्यु भने घरमै भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। सुनौलो 1000 दिनका आमाको चेतना स्तर वृद्धिसँगै पोषणयुक्त स्थानीय खानालाई प्रोत्साहन गर्न आमा समूहको सक्रियतामा लगाएका कारण आमा र बच्चाको पोषणमा सुधार भएको जिल्ला स्वास्थ्य कार्यालयका पोषण कार्यक्रम संयोजक प्रभुनाथ देवकोटाले जानकारी दिनुभयो। आमा तथा बच्चाको पोषण अवस्थामा सुधार ल्याउन जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा, कृषि, पशु, महिला तथा बालबालिका र खानेपानी कार्यालय लगायतले सुनौला 1000 दिन भित्रका महिलालाई लक्षित गरी विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ। शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका कार्यालयले पोषणबारे सचेतना फैलाउने तथा कृषि, पशु, खानेपानी लगायतका कार्यालयले भने पोषिला खाद्य वस्तु वितरण गर्दै आएका छन्।
समस्त हिन्दूहरू बडा दशैंमा रमाइरहेका बेला मुस्लिम धर्मावलम्बीहरूले नेपालगञ्जमा महान पर्व मोहरमको जुलुस निकालेका छन्। नेपालगञ्जको फुलटेक्रा, रामनगर, धम्बोजी र जुलहन पूर्वाबाट जुलुस निस्केको नेपाल मोहरम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हलवाईले बताउनु भएको छ। 7 दिन अघि सुरु भएको मोहरम पर्व आउँदो आइतबार सकिनेछ। मुस्लिम धर्मावलम्बीहरूले इराकको कर्बलामा शहादत प्राप्त गरेका हजरत इमामे हसन र इमामे हुसैनको सम्झनामा प्रत्येक वर्ष मोहरम पर्व मनाउने गर्दछन्।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले निर्वाचन आचार संहिता नमानेको बारे प्रधानमन्त्री, मन्त्री परिषद सहित मन्त्री सहित सबै शीर्ष नेतालाई एकै ठाउँमा राखेर बृहत्तर छलफल गर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचन आचार संहिता सबैले पालना गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय तहको चुनावमा सरकारबाटै आचार संहिता उल्लङ्घन भएको गुनासो गर्नुभयो। सरकारले आचार संहिता उल्लङ्घन गरेर गम्भीर गल्ती गरेकोमा आपत्ति प्रकट गर्दै उहाँले यसको परिणाम कुर्न चेतावनी दिनुभएको छ। आउँदो मङ्सिर 10 र 21 गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि चाहिने आवश्यक कानुन तथा ऐनहरू आयोगले पाइसकेको समेत उहाँले जानकारी दिनुभयो। यस्तै उहाँले संसदको म्याद अझै भएकाले यो बीचमा राष्ट्रपति र राष्ट्रिय सभाको चुनावका लागि चाहिने कानुन पनि समयमै आउने विश्वास दिलाउनु भयो।
यस्तै स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी सुरु गरिएको बताएको छ। तेस्रो चरणको स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त भएसँगै आयोगले आगामी मङ्सिर 10 र 11 गतेका लागि घोषित प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि चुनाव सम्बन्धित तयारी अघि बढाएको बताएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नवराज ढकालले स्थानीय तह चुनाव सम्पन्न भए लगतै आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी थालेको बताउनुभयो। प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्रको डिजाइन तयार गरेको आयोगले मतपत्र छपाई पाठ्यक्रमको डिजाइन तथा चुनावी सामग्री खरिद प्रक्रिया अघि बढाइसकेको उहाँको भनाइ छ। आगामी 17 गते मतपत्र छपाईको प्रक्रिया अघि बढाउने तयारी गरेको आयोगले 18 गतेबाट सञ्चार माध्यम निर्वाचनमा खटिने कर्मचारी र सुरक्षा निकायका अधिकारीलाई प्रशिक्षण दिने कार्यतालिका समेत बनाएको छ।
रेडियो प्रस्तुत तथा गायक वासुदेव मुनालको निधन भएको छ। घाटीमा भएको क्यान्सरको उपचारमा रहनुभएका मुनालको 68 वर्षको उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा बिहिबार हिजो निधन भएको हो। रेडियो नेपालको बाल कार्यक्रम मार्फत श्रोतामा आज परिचित हुनुभएका मुनाललाई 11 वर्ष अघि लडेर ब्रेन ह्याब्रेज समेत भएको थियो। विराटनगरमा विक्रमसम्म 2006 सालमा जन्मिनु भएका उहाँले रेडियो नेपालमा 4 दशक बिताउनु भएको छ। मुनाल रेडियो प्रस्तुतासँगै गीतकार र गायक पनि हुनुहुन्छ। उहाँले थुप्रै लोकशैलीका गीतहरू गाउनु भएको छ। पानी खाने न्युले, तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा, मादलुको तालमा, झमझम, इष्टकोट आदि उहाँका धेरै चलेका लोकगीतहरू रहेका हुन्। भेरी खबरमा अन्तर्राष्ट्रिय र खेल खबर बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुन्ने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। राष्ट्रसङ्घको 72 महासभामा सहभागी भएर प्रधानमन्त्री शेरबहादुर देउवा हिजो साँझ स्वदेश फर्कनु भएको छ। प्रधानमन्त्री देउवाले राष्ट्रसङ्घको महासभामा भाग लिई स्वदेश फर्कने क्रममा ओमनको 3 दिने भ्रमण समेत गर्नुभएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण सफल भएको बताउनु भएको छ। उहाँले राष्ट्रसङ्घ महासभामा नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन लगायतका विषयमा जानकारी दिनुभएको थियो। नेपालको शान्ति प्रक्रिया र संविधान कार्यान्वयनका बारे विश्वले प्रशंसा गरेको प्रधानमन्त्री देउवाको भनाइ छ। राष्ट्रसङ्घको 72 महासभामा भाग लिन प्रधानमन्त्री देउवा यही असोज 3 गते अमेरिकाको न्युयोर्क जानुभएको थियो। उहाँले असोज 7 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। 193 मुलुक सहभागी राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन लगायतका विषयमा जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्ण बहादुर महरा लगायत अमेरिका जानुभएको थियो।
भेरी खबरमा अब एउटा विदेशको खबर। प्रधानमन्त्री सिन्जो आबेले जापानी संसद विघटन गर्नुभएको छ। संसदको 1 वर्ष अवधि बाँकी छँदै जापानका प्रधानमन्त्री आबेले संसदको तल्लो सदन विघटन गर्नुभएको हो। चाँडो चुनाव गराउँदा आफ्नो पार्टीलाई फाइदा हुने देखेर प्रधानमन्त्री आबेले संसद भङ्ग गरेको अनुमान गरिएको छ। निर्वाचनको मिति आगामी अक्टोबर 22 तोकिएको छ। उत्तर कोरियासँग भएको पछिल्लो तनावमा राष्ट्रका पक्षमा बलियो अडान राखेको भन्दै आबेप्रति जनलहर बलियो भएको बेलामा यही मौका छोपेर उहाँले चुनाव गराउन खोजेको विश्लेषण गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। ताजा मत सर्वेक्षणहरूमा उहाँको दल लिबरल डेमोक्रेटिक पार्टी एलडिपी अरूको तुलनामा अघि देखिएको छ।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि रक्षा गर्न सफल नेपाली फुटबल टोली हिजो स्वदेश फर्केको छ। नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी एवं फुटबल प्रेमी समर्थकहरूले स्वागत गरेका थिए। भुटानको थिम्पूमा भएको प्रतियोगिताको अन्तिम दिन बुधबार अस्ति भारतलाई 2-0 हराउँदै नेपालले साबिक उपाधि रक्षा गरेको थियो। नेपालको जितमा दुवै गोल दिनेश हेमजनले गर्नुभएको हो। 2 वर्ष अघि नेपालले घरेलु मैदानमा आयोजित 19 वर्ष मुनिको पहिलो साफ फुटबलको उपाधि पनि जितेको थियो। त्यसपछि भने यो प्रतियोगिता 18 ढाँचामा खेलाउन थालिएको हो। नेपाल र बङ्गलादेशको बराबर 9 अङ्क भए पनि हेड टु हेडका आधारमा नेपाल विजेता बनेको हो। सम्मको खेलमा नेपालले बङ्गलादेशलाई भने 2-1 हराएको थियो।
खेलको प्रसङ्गै रेला बिहानको भेरी खबर सकियो। बिदाउन गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
बडा दशैंको नवौं दिन आज घर घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजा आराधना गरी महानवमी मनाइँदै मासु खाँदा ध्यान दिन चिकित्सकहरूको सुझाव।
रुपडिया नाका हुँदै बाँकेको नेपालगञ्ज भित्राउन लागिएका 233 थान तरवार बरामद। कञ्चनपुरमा एलपी ग्यासको अभाव हुँदा उपभोक्ता मर्कामा
1 वर्ष अवधि बाँकी छँदै जापानको संसद विघटन चुनावको घोषणा
र 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि रक्षा गर्न सफल नेपाली टोली स्वदेश फिर्ता। हवस् त अहिलेलाई बिहानको भेरी खबर सक्यौँ। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै ढिलो राउत र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।